चलिए अगली दुआ पे चलते हैं।
أني مسني الضر وأنت أرحم الراحمين.
इसका तर्जमा दोहराते हैं। अन्नी बेशक मुझको मसनी यद दुर्रु जरर ने छुआ है वह और अंत तू अरहमुर रहमीन सबसे ज़्यादा रहम करने वाला है रहम करने वालों में। एक स्ट्रेच में क्या होगा? अन्नी मसनियत दुर्रु व अंत अरहमुर रहमीन बेशक मुझे बीमारी ने छुआ है और ए अल्लाह तू सब रहम करने वालों से ज़्यादा रहम फरमाने वाला है। सूरत अंबिया की आयत 83 में ये दुआ हज़रत अय्यूब अलैहिस्सलाम के नाते से मांगी गई। हज़रत अय्यूब अलैहिस्सलाम कौन थे? अल्लाह के चुने हुए नबी, साबिर भी थे और शाकिर भी थे, और दुनिया की सारी नेमतें मौजूद थीं। लेकिन सारी नेमतों के होने के बावजूद भी अल्लाह के शुक्रगुज़ार बंदे थे और साबिर भी थे। आप सोच रहे होंगे कि नेमतों की मौजूदगी में सब्र करना क्या होता है, हालांकि हकीकत क्या है कि नेमतों के छिनने पे जो सब्र मतलूब है उससे ज़्यादा मुश्किल सब्र नेमतों के मिलने पे है। यानी उस नेमत को उस तरीके से इस्तेमाल करना कि जैसे रब चाहे और अल्लाह की खुशी में रहना। अल्लाह ताला ने आजमाइश करनी चाहिए। बहुत सारी रिवायात हैं जो इस वक्त मौजू नहीं, लेकिन बात जगह आता है कि शैतान ने इस पे एतराज़ भी किया कि क्या हुआ, वो तो उसको तो सब कुछ मिला हुआ, शुक्र क्यों नहीं करेगा। अल्लाह ताला ने एक एक करके सारी नेमतें ले ली। माल भी गया, बेटे भी मर गए, सब कुछ ख़त्म हुआ, सेहत थी, बिलाखिर जिस्मानी मरज़ का शिकार हो गए। तकरीबन 18 साल तक स्किन डिज़ीज़ में मुब्तला रहे और कहते क्या थे कि क्या हुआ, इतने साल तो अल्लाह ने सेहत दी थी, अभी चंद ही साल तो हुए बीमारी के। ये सब्र का कौन सा दर्जा? ये वो दर्जा है जिस पे बहुत थोड़े लोग पहुंचते हैं। सब्र की कई किस्म से बांट की जाती है, लेकिन इस बात को समझने के लिए सब्र की तीन किस्में आपके सामने अगर रख दूं, एक तो क्या होता है कि इंसान के ऊपर तकलीफ़ आए और वो सब्र करे, जो अल्लाह चाहेगा वही होना था, अब मुझे इसमें कोई नहीं, मैं राज़ी हूँ अल्लाह ताला की रज़ा पे, कबूल कर ले। लेकिन एक दूसरा सब्र क्या होता है कि इंसान उस तकलीफ़ के आने पे खुशी महसूस करे। पहला दर्जा क्या कि आ गई ये तकलीफ़, ठीक है कबूल कर ली, अल्लाह का फ़ैसला था। लेकिन दूसरा दर्जा उससे बढ़ जाता है और वो क्या है कि खुशी महसूस करे कि तेरा शुक्र है तूने मुझे इस काबिल समझा और मुझ पर ये मुसीबत डाली, इसका मतलब कि तू मुझसे प्यार करता है, तू मेरे गुनाहों को पाक करना चाहता है। यहाँ कुछ लोग झड़ जाते हैं। पहले दर्जे पे सब्र करने वाले ज़्यादा होंगे, इस दूसरे पे आने वाले थोड़े हैं। लेकिन एक तीसरे दर्जे का सब्र है जिस पे मुकर्रबीन के सिवा कोई नहीं पहुँचेगा, और वो कौन है कि बंदा रब से ये तमन्ना करे कि तू मुझ पर मुश्किल डाल और मैं उस पर सब्र करूँ। अंबिया कराम ऐसे ही लोगों में से थे, मुश्किलें आती थीं, दिल की खुशी से उसको कबूल करते थे, और कभी कुछ दिन तक कोई मुश्किल ना आती थी तो परेशान होकर उठ जाते थे कि हमारे रब ने हमको क्यों छोड़ दिया, वो हमें पाक क्यों नहीं करता। तो लिहाजा अंबिया कराम के जो किस्से हैं ये वाक़यात हम सब के लिए नसीहत हैं। हम अपने आप को चेक करें, क्या हर वक्त शिकवे तो नहीं करते, यहाँ दर्द वहाँ दर्द, ये फलां हो गया, मेरी तो ये चीज़ ख़राब। नहीं, बीमार भी होते हैं साथ शिकवे भी करते रहते हैं, ठीक है अल्लाह ने लगा दी बीमारी, सेहत नहीं रही तो बीमारी भी नहीं रहेगी, जवानी नहीं रही तो बुढ़ापा भी नहीं रहेगा, लेकिन इंसान सब्र करे। हमारा इस दुआ को पढ़ने का तरीका क्या होगा? पहली बात तो ये है कि कुछ बीमारियां इंसान की ज़ाहरी तौर पे उसको दिख रही होती हैं, हम में से हर एक को कोई ना कोई उज़र लाहिक होगा, मुमकिन है, और कोई ये कहे कि मुझे कोई बीमारी नहीं तो ये भी मुमकिन नहीं है, ये भी बात दुरुस्त नहीं है। تو پہلی بات ہے کہ اس دعا کو پڑھتے ہوئے کہ اے اللہ مجھے بیماری لگی ہے، ہم اپنی ظاہری اور باطنی تمام بیماریوں کو تصور میں رکھیں، جسمانی بیماریاں، اخلاقی بیماریاں، روحانی بیماریاں، نفسیاتی بیماریاں، معاشرتی بیماریاں، کتنی قسم کی تو بیماری ہے نا. بیماری کس کو کہتے ہیں؟ اعتدال کا بگڑنا. نارمل ٹیمپریچر صحیح ہوتا ہے، اس سے بڑھ گیا تو بخار ہو گیا، آپ بیمار ہیں. ایک بلڈ پریشر اللہ تعالیٰ نے مقرر کر دیا ہے، کم ہو گیا تو آپ کا بی پی لو ہے، زیادہ ہو گیا تو ہائی ہے. کولیسٹرول کا ایک لیول تھا، کم ہوا یا زیادہ ہوا، آپ بیمار ہو گئے. دل کی دھڑکن ایک خاص اینگل پہ ہونی تھی، وہ کم یا زیادہ ہوئی، آپ بیمار ہو گئے. تو گویا کہ جہاں بھی ہمارے اخلاق میں بگاڑ ہے، ہمارے معاملات میں بگاڑ ہے، اس کو پہلے کنفیس کریں کہ اللہ میرے اندر ابھی بہت ساری اخلاقی برائی ہیں، ان کو ذہن میں رکھتے ہوئے دعا مانگیں کہ اللہ تو میری مدد فرما کہ میں اپنی ان بیماریوں پہ قابو پاؤں. جسمانی بیماریوں کے لیے تو بہت سارے ڈاکٹر موجود ہوتے ہیں جو ہیلپ کرتے ہیں، لیکن بعض انسان کی ایسی عادات اور ایسی برائیاں ہوتی ہیں کہ جس کو انسان کو خود ہی سمجھنا پڑتا ہے. اور پھر اس کو آپ اس اینگل سے بھی مانگ سکتے ہیں کہ اللہ میں نہیں جانتی میرے جسم میں اس وقت کتنی بیماریاں شروع ہو چکی ہیں اور ابھی کوئی سمپٹمز نہیں، مجھے پتہ ہی نہیں، تو جانتا ہے، تو لہٰذا اس سے پہلے کہ وہ بیماریاں مجھے ختم کریں تو اس کو ختم کر دے. اور اگر کوئی مجھ پہ تکلیف یا بیماری آ جاتی ہے تو اس کو میرے گناہوں کا کفارہ بنا دے. لا بأس طہور انشاء اللہ. اللہ کے نبی صلی اللہ علیہ وسلم جب کسی بیمار کو دیکھتے تو یہی کہا کرتے تھے کہ غم نہ کرو، یہ بیماری تمہیں گناہوں سے پاک کر دے گی. تو لہٰذا اس احساس کو سامنے رکھتے ہوئے انسان دعا کر سکتا ہے کہ اللہ تو میری اس بیماری کو دور فرما دے اور مجھے اپنے پاس سے صحت دے. یہاں سے ایک اور بات بھی پتہ چلتی ہے کہ وَأَنْتَ أَرْحَمُ الرَّاحِمِينَ، کہ اللہ تو بہترین رحم کرنے والا ہے. بیماریوں کی بات تھی تو یہاں دل چاہ رہا تھا، یا انسان کی عقل اگر دیکھے تو سوچ سکتا ہے انسان کہ یہاں یہ آنا چاہیے کہ انت الشافی، کہ اللہ تو شفا دینے والا ہے یا تیرا نام الشافی ہے، لیکن شافی کی بجائے یہاں لفظ ارحم الراحمین آیا ہے. تو اس سے کیا پتہ چلتا ہے کہ انسان کو اس کی بیماریوں سے پاک کرنا اللہ کا رحم ہے. ایک دعا جو عموماً اللہ کے نبی صلی اللہ علیہ وسلم بہت مانگتے تھے، یا حیو یا قیوم برحمتی کا نستغیث، کہ زندہ اور تھامنے والے مجھے تھام لے، میں تیری رحمت کی امیدوار ہوں. یہ وہ دعا ہے کہ جو آپ شدید قسم کی بے قراری میں پڑھتے تھے. آج جب لوگ اپنے مختلف معاملات میں دعا کے لیے بات کرتے ہیں تو میں ان کو اکثر اسی بات کو ذہن میں رکھ کے کہتی ہوں کہ آپ یہ پڑھا کریں کہ یا حیو یا قیوم برحمتی کا استغیث. کیوں؟ کہ جس پہ اللہ کی رحمت ہو گئی اس کے بچوں کے رشتے بھی ہو جائیں گے، اس کا شوہر بھی ٹھیک ہو جائے گا، اس کی جاب بھی آ جائے گی، اس کے گناہ بھی دور ہو جائیں گے. تو حقیقت یہ ہے کہ انسان اللہ کی رحمتوں کا بہت زیادہ ضرورت مند ہے. اب اس سارے شعور کو ذہن میں رکھ کے ایک دفعہ پھر سنتے اور دعا کو مانگتے ہیں.
انی مسنی الضر وانت ارحم الراحمین.